नमस्ते, गुड इभिनिङ रेडियो आरलाई सुनिरहनु भएका सम्पूर्ण श्रोताहरूमा म मुना,
म इन्द्र,
र आज हामीसँग हुनुहुन्छ देवीजी। र आजको कार्यक्रममा चाहिँ हामीले विशेष भन्नुपर्दाखेरि चाहिँ हाम्रो कार्यक्रमलाई हामीले तीन भागमा विभाजित गरेका छौँ। हामीले पहिलो सेक्सनमा चाहिँ सधैँ चाहिँ हाम्रो न्युज रिपोर्ट छ, र त्यसै गरी दोस्रो भागमा चाहिँ आज देवीजी हामीसँग हुनुहुन्छ र हामीले सानोतिनो छलफल उहाँसँग आज गर्नेछौँ। र त्यसै गरी हाम्रो तेस्रो भनौँ न सेक्सनमा चाहिँ आज हामीले एउटा गीती कथा लिएर आएका छौँ। र श्रोताहरू, सधैँ चाहिँ आजको कार्यक्रम हामीले न्युजबाट सुरु गर्न गइरहेका छौँ।
समाचारको सुरुमा भुटान सम्बन्धी समाचार। भुटान भारत संयुक्त समितिको यस साता दिल्लीमा बसेको बैठकले सुन कोषको विद्युत उत्पादन क्षमता घटाउने निर्णय गरेको छ। यसअघि यस आयोजनाबाट 4060 मेगावाट विद्युत उत्पादन गर्ने तयारी गरे पनि अब यहाँबाट 2560 मेगावाट मात्र उत्पादन हुनेछ। यसअघि यससँगै सिँचाइ आयोजना पनि बनाउने योजना पनि अब हटाइएको छ। ठुलोभन्दा सानो आयोजना आर्थिक रूपले मितव्ययी हुने समितिको ठम्याइ छ। यो आयोजनाको आकार घटाएपछि भुटानले 2020 सम्ममा 10,000 मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यमा केही असर पर्ने देखिन्छ। यद्यपि सरकारले आफ्नो लक्ष्यमा यसले कुनै असर नपार्ने जनाएको छ। अरू जस्तै यो आयोजना पनि भारतीय कम्पनीले बनाउने छ र यहाँबाट उत्पादित सबै विद्युत भारतलाई बेचिनेछ। रोयल अडिट अथोरिटीका अनुसार गत साल भुटानमा नगुल्टम 60 करोडभन्दा बढीको आर्थिक हिनेमिना भएको छ। रोयल अडिट अथोरिटीको नयाँ रिपोर्ट अनुसार यसमध्ये 101 करोडभन्दा बढी भ्रष्टाचार भएको छ भने अरू रकम अनियमितता भएको छ। परराष्ट्र मन्त्रालयमा मात्र नगुल्टम 20 करोड बराबरको अनियमितता भएको भेटिएको छ भने सञ्चार मन्त्रालयमा नगुल्टम 70 करोड अनियमितता भएको छ। शिक्षा मन्त्रालयमा नगुल्टम 10 करोड र आर्थिक मामिला मन्त्रालयमा नगुल्टम 4 करोड अनियमितता भएको रिपोर्टमा उल्लेख छ। केही वर्ष अघिसम्म भुटानमा भ्रष्टाचार नै नहुने दावी गर्ने हालका कतिपय नेताहरू नै यस्ता भ्रष्टाचारमा मुछिएको भेटिन थालेको छ। सूचनामा बन्देज लगाउनु र सरकारको काम कारबाहीबारे प्रश्न गर्नेलाई देशद्रोहीको बिल्ला भिराउने भुटान बिस्तारै खुल्ला बन्न थालेपछि कैयौँ छिप्पिएका भ्रष्टाचारका कथाहरू बाहिर आउन थालेका हुन्। भुटानी शरणार्थी शिविरमा फेरि जनगणना सुरु भएको छ। गत सोमबारबाट सुरु जनगणना आगामी 10 तारिक सकिने लक्ष्य छ। वर्ल्ड फुड प्रोग्रामले सुरु गरेको यो जनगणना खास गरी राशन वितरणलाई सहज बनाउन गरिएको बताइएको छ। हरेक शरणार्थीले आफ्नो परिचय पत्रसहित उपस्थित हुनुपर्ने जनगणनामा संलग्न अधिकारीहरूले बताएका छन्। अपाङ्ग, अशक्त र बिरामीको जनगणनाका लागि टोली घरमै जाने बताइएको छ। तेस्रो देश पुनर्स्थापनापछि शिविरमा गरिएको यो पहिलो जनगणना हो। यसैबीच युनाइटेड नेसन्स हाई कमिसनर फर रिफ्युजिस युनेसियरले दिएको जानकारी अनुसार झन्डै 60,000 शरणार्थीले तेस्रो देश पुनर्स्थापनाका लागि नेपाल छाडिसकेका छन्। यीमध्ये 50,000 अमेरिका गएका छन्। तथापि करिब 10.37% शरणार्थीले तेस्रो देश पुनर्स्थापनामा चासो देखाएका छैनन्। सो संस्थाको लक्ष्य अनुसार 2015 पुनर्स्थापना कार्यक्रम सकिँदा यी शरणार्थी भने शिविरमै रहनेछन्। पुनर्स्थापना कार्यक्रम सुरु हुँदा शिविरको जनसङ्ख्या 1,60,000 थियो 1,06,000 थियो। 4,213 क्यानाडा पुनर्स्थापित भयो भने 3,217 अस्ट्रेलिया, 599 न्युजिल्यान्ड, 612 डेनमार्क, 372 नर्वे, 324 निदरल्यान्ड र 111 युके पुगेका छन्। शिविरमा रहने मध्ये 42,873 तेस्रो देश जाने इच्छा देखाएका छन्। अब नेपाल सम्बन्धी खबर। गैँडाको खाकको कारोबारमा सक्रिय रहेको अभियोगमा 3 प्रहरी पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौँमा कार्यरत उनीहरूलाई प्रहरीले नै 410 ग्रामको खाकसहित पक्राउ गरेको हो। पक्राउ पर्नेमा हवालदार भूपाल थापा, जवान विष्णु सुबेरी र डम्बरबहादुर तामाङ छन्। पक्राउ तिनैजना प्रहरी महानगरीय प्रहरी परिसर काठमाडौँमा कार्यरत थिए। प्रहरीले बिहिबार बेलुका नयाँबास पार्क माछा पोखरीमा खाकसहित काठमाडौँका काठमाडौँ टेकु बस्ने ओखलढुङ्गाका 49 वर्षीय काले भन्ने सोल्टी गुरुङलाई पक्राउ गरेको थियो। गुरुङसँग अन्य तिनजना समेत संलग्न रहेको सूचनाका आधारमा प्रहरीले थापा सुवेदी र तामाङलाई पक्राउ गरेको हो। पक्राउपछि मात्र उनीहरू प्रहरी रहेको खुलेको थियो। उनीहरूले खाक व्यापारीलाई प्रहरी कर्मचारीको पद दुरुपयोग गरी जोगाउँदै आएको समेत खुलेको छ। राजधानीको लैनचौरदेखि बाँसबारीसम्म सडक चौडा पार्ने क्रम, लैनचौरदेखि सडक छेउका घर भत्काउने क्रम सुरु भएको छ। शङ्कर होटलको गेट, एम्बेसेडर होटल अगाडिको भाग, स्ट्यान्डर्ड चार्टर ब्याङ्कको अगाडिको भाग भत्काइएको छ। स्थानीयले विरोध गरे पनि सुरक्षाकर्मी परिचालन गरेर सडक विस्तार गर्ने अभियान अगाडि बढाइएको छ। सरकारले काठमाडौँको सबै सडक चौडा पार्ने काम केही समय अघि मात्रै सुरु गरेको थियो। करिब 35 वर्षसम्म कुनै पनि सरकारले सडक मिचेर बनाएका घर भत्काउन सकेको थिएन। यसपालि धेरैतिरबाट दबाब आए पनि सरकारले लामो समयदेखि अधुरै रहेको यो काम अघि बढाएको हो। लैनचौर लाजिमपाट बाँसबारी सडक छेउमा गैर कानुनी रूपमा बनाइएका घर भत्काउन पाइँदैन भन्दै त्यस क्षेत्रका बासिन्दा विरोधमै उत्रेका थिए। उनीहरूले कसै गरे पनि त्यो क्षेत्रमा डोजर नल्याउने बताएका थिए। अब अन्तिम समाचार। माओवादीले राज्य पुनर्संरचना आयोगको प्रतिवेदन संविधान सभाको राज्य पुनर्स्थापना समितिमा छलफल गर्नका लागि अघि बढाउने निर्णय गरेको छ। आयोगले बहुमत सदस्यहरूले तयार पारेको प्रतिवेदनको सैद्धान्तिक पक्ष सही भएको निष्कर्ष पनि माओवादीले निकालेको छ। सरकारले आयोगको प्रतिवेदन संविधान सभालाई बुझाइसकेको हुनाले छलफलमा लैजाने विषयमा दलहरूबीच सहमति हुनुअघि माओवादीले आफ्नो धारणा सार्वजनिक गरेको हो। तपाईँ अहिले रेडियो एडलेटको 101.5 मेगाहर्जको यो तरङ्गमा भोइस अफ साङ्गेला सुन्दै हुनुहुन्छ र हामी तपाईँको साथमा छौँ। म इन्द्र मुना र हाम्रो साथमा आज अतिथि हुनुहुन्छ देवी पोखरे।
देवीजी, तपाईँलाई हाम्रो कार्यक्रममा स्वागत छ।
धन्यवाद मुनाजी, आज तपाईँहरूको कार्यक्रममा मलाई बोलाइदिएर बोल्ने मौका दिनुभएकोमा हार्दिक कृतज्ञता व्यक्त गर्दै म तमाम साङ्गेला भोइस अफ साङ्गेला सुन्ने तमाम श्रोताहरूमा हार्दिक अभिवादन गर्दछु।
देवीजी, तपाईँलाई आज खास बोलाउनुको मुख्य कारण भुटानी समुदायबाट छिट्टै नै एउटा रेडियो प्रोग्राम यही रेडियो स्टेसनबाट सुरु हुन लागेको छ, रेडियो एडलेडबाट सुरु हुन लागेको छ। त्यसको बारेमा छोटकरीमा भनिदिनुहोस् न।
यो कार्यक्रम भुटानी समुदायबाट एक युवा समूहबाट प्रस्तुत तथा उत्पादन हुने गइरहेको कार्यक्रम हो। यसको भर्खरै हाम्रो नामाङ्करण गरिएको छ मुनाजी। तपाईँलाई एउटा सूचना जस्तो यो हाम्रो कार्यक्रमको नाम युवा संसार रहनेछ। युवा संसार, युथ वर्ल्ड इङ्ग्लिसमा अङ्ग्रेजीमा भन्दाखेरि यो कार्यक्रम चाहिँ हामीले युवालाई फोकस गरेर युवासँग सम्बन्धित विषयवस्तुलाई उठाउनको लागि हामीले यो कार्यक्रम गर्ने जमर्को गरेका छौँ।
खास गरी युवालाई समेट्न खोज्नुको उद्देश्य के हो?
यो यसको विशेष नै युवालाई नै फोकस गर्नुपर्ने भएको कारण चाहिँ के हो भने हामीले यो कार्यक्रम चलाउनको लागि मल्टिकल्चरल युथ साउथ अस्ट्रेलिया माइसा भन्छ, उहाँहरूको तर्फबाट चाहिँ हामीले मल्टिकल्चरल युथ डेभलपमेन्ट फन्ड त्यसको लागि एउटा ग्रान्ट एप्लाई गरेको थियो। त्यो चाहिँ खालि युवाको लागि, युवा विकास, युवा प्रोत्साहन, युवा जागरुकताको लागि चाहिँ प्रयोग गर्नको लागि फन्ड रिलिज गर्नेछ भन्ने हामीले सूचना पाएर फन्ड एप्लाई गर्दाखेरि उहाँहरूले फन्ड हामीलाई ग्रान्ट गरिदिनु भयो, ग्रान्ट पायो हामीले। गत जुलाईमा एप्लाई गरेको हामीले 2011 जुलाई 12 तारिक समथिङ त्यस्तै हो र हामीले चाहिँ पाइँदैन कि बा हामीले भन्ने लागेको थियो, तर अन्तिममा गएर यो 2011 अन्तिममा गएर उहाँहरूले तपाईँहरूले पाउनु भएको छ, कङ्ग्रेचुलेसन्स भनेर सन्देश पठाउँदा खुसी लागेको थियो।
हजुर, अघि नै मैले कार्यक्रमको खास सुरुवातमा नै तपाईँहरूलाई एकदमै बधाई दिन चाहेका थिएँ। सम्पूर्णमा भनौँ न, तपाईँले जुन यो युवा संसार सुरु गर्नु लाग्नु भएको छ, तपाईँ र सम्पूर्ण जो टिमहरू सुरु गर्न लाग्नु भएको छ, सबैलाई एकदमै हाम्रो भोइस अफ साङ्गेलाको तर्फबाट एकदमै बधाई तपाईँहरूलाई। र हामी शुभकामना पनि दिँदछौँ कि तपाईँहरूको कार्यक्रम पनि अब आशा छ, अब हाम्रो कार्यक्रम पनि भइरहेको छ, साथसाथमा नेपाली कार्यक्रम अर्को थपिएको छ जुन हामीलाई एकदमै
एकदमै
त्यही त भोइस अफ साङ्गेला चाहिँ अब हामी युवा संसारको साथसाथै अगाडि बढ्ने हामीले आशा गरेका छौँ।
धन्यवाद मुनाजी, तपाईँहरूको प्रेरणा, तपाईँहरूकै यस्ता उत्साहका शब्दहरूले हामीलाई जागरुक बनाउनेछ भन्ने आशा लिएका छौँ।
हामीले भोइस अफ साङ्गेला मार्फतबाट समग्र विषयवस्तुलाई समेट्न खोजेका थियौँ, जसले चाहिँ विशेष एउटा क्षेत्र अथवा एउटा कुनै विषयवस्तुलाई लिएर चाहिँ हामीले स्पेसिफिक हुन नसकेको बेला तपाईँहरूले युथ प्रोग्राम लिएर आउँदा, युथको डेभलपमेन्टको लागि लिएर आउँदाखेरि सायद अबको पिँढी भनेको अबको भविष्य भनेको चाहिँ युथसँग छ र त्यसलाई हेरेर तपाईँले राम्रो गर्न सक्नुभयो भने सायद हामीले लिने लक्ष्य भैषव साङदाले लिने लक्ष्य एउटा तपाईँहरू मार्फतबाट पनि पुरा हुन सक्छ।
हाम्रो कोसिस नै मुनाजी इन्द्रजी यसमा अवश्य दृढ रहेर
एकदमै
जानेछ। तर हामी रेडियोमा एकदमै बिल्कुलै नयाँ आज रेडियोमा आज दिउँसो हाम्रो तालिम सुरु भएको थियो, यहाँ आएर थोरै प्रयासहरू थोरै प्र्याक्टिसहरू गरियो, रेडियोमा बोलेको रेडियोमा छिरेको पहिलोचोटि। अब तपाईँहरू जो हुनुहुन्छ पहिल्यैदेखि कार्यक्रम चलाइराख्नु भएको तपाईँहरूको एकदमै सकारात्मक सहयोगको हामी अपेक्षा
एकदमै एकदमै देवीजी फेरि पनि हामीले तर मलाई जहाँसम्म लाग्छ आज तपाईँ यसरी आएर जुन हामीलाई जुन आज इन्टरभ्यू दिनुभएको छ जुन बोली नै रहनु भएको छ है त्यो हिसाबले लाग्छ मलाई तपाईँहरूको युवा जुन युवा संसार चाहिँ एकदमै एकदमै
जस्तो एनर्जेटिक भएर
एक्ज्याक्टली एकदमै भनौँ न यहाँ भन्छ इङ्ग्लिसमा एकदमै किकका साथ स्टार्ट गरेर होइन एकदमै भनौँ न एकदम बबाल पाराले भनौँ न सुरु हुन लागेको जस्तो लागिरहेछ मलाई होइन।
तपाईँहरूको आशीर्वाद लिनेछौँ र
सायद रेडियो प्रोग्राममा रेडियो स्टुडियोमा पसेर बोल्न थालेपछि त्यो नयाँ पुरानो मैले बोलेको छ नबोलेको छ त्यस्तो फरक पर्दैन
एकदमै इन्द्रजी। आज नै मैले अघि भनिहालेँ आज नै मात्रै म रेडियो स्टुडियो छिरेको आज मौका पाएको रेडियो एडलेट छिरेर तालिम गर्ने मौका र यति सहज तरिकाले तालिम सुचारू भयो यति सहज तरिकाले तालिम अगाडि बढ्यो। उहाँहरूले जो हाम्रो प्रशिक्षक हुनुहुन्थ्यो निक्कीजी उहाँले नै एकैचोटि हामीलाई दुई चार कुरा भनेन नै भनेर स्टुडियो छिराइदिनु भयो स्टुडियोमा रमाइलो गर्ने मौका दिनुभयो एकदमै उहाँप्रति हामी आभार प्रकट गर्दछौँ।
फेरि अलिकति प्रोग्राम सम्बन्धी छोट कार्यमा अलिकति समय हामीसँग है प्रोग्राम सम्बन्धी नै अलिकति विवरण तपाईँहरूले रेडियो कार्यक्रममा के विषयवस्तु समेट्नुहुन्छ स्पेसिफिक भन्न सकिन्छ?
यसको कुरा गर्दाखेरि हाम्रो अहिले जानकारी गराइहालौँ विभिन्न श्रोताहरूलाई के भने हाम्रो अहिले समय र दिन तोकिहालेको छैन। हाम्रो अहिले भन्दा एक अनुमान गर्दाखेरि अनुमानित हिसाबले गर्दा कुरा गर्ने हो भने मार्चको पहिलो हप्तादेखि प्रोग्राम सुरु हुनेछ। यो कार्यक्रममा चाहिँ हामीले विशेष युवाका विषयहरू युवासँग भएका विभिन्न समस्याहरू विभिन्न ट्यालेन्ट्सहरू भनौँ न उहाँहरूलाई युवा स्वयं नै यहाँ बोलाएर अथवा युवाका प्रतिभाहरू प्रस्फुटित गराउने हामीले एउटा कोसिस गर्नेछौँ। यसमा एक भर्सटाइल खालका विषयहरू उठ्नेछन् यानि कि उहाँहरूलाई यहाँ बोलाएर उहाँहरूको कविता गीत हुन्छ कि उहाँहरू कति स्कुलमा राम्रो गरिराख्नु भएको छ स्कुलमा स्कुलको विषयहरू उठाउने उहाँहरूलाई कतिजनालाई स्कुलमा समस्या भइरहेछ विभिन्न स्कुलकै टिचरहरू अस्ट्रेलियन टिचरहरू अथवा जो हामीले भोलिन्टियरै भए पनि नेपालमा गरेर कसो गर्ने स्कुलमा कसरी प्रगति गर्ने त्यस्ता विषयहरूलाई हामीले यसो गर्न सकिन्छ कि भन्ने चाहिँ एउटा हामीले आशा लिएका छौँ।
सायद मुनाजी हाम्रो भोइस अफ साङ्गला चाहिँ अलिकति लिङ्ग्विस्टिक प्रोग्राम भएको कारणले गर्दा हामी नेपालीमा फोकस भएको छौँ होइन अलिकति त्यसमा स्पेसिफिक भएको छौँ नेपाली भाषा प्रयोग गर्नुपर्ने सायद तपाईँहरूको युवा संसारले त्यसमा कम्प्रोमाइज गर्नु नपरेको कारणले गर्दा अलिकति बाहिरको समाज पनि समेट्न सक्नुहुन्छ क्या?
हामीले भुटिनिस कम्युनिटीकै युथ युवा वर्गलाई मात्र नभएर हामीले सम्पूर्ण अस्ट्रेलियामा बस्ने नेपाली युवा अस्ट्रेलियन युवा युवा युवती नै भनौँ र विभिन्न बहुसांस्कृतिक बहुभाषिक युवा युवाहरूको बसोबास छ अस्ट्रेलियामा उहाँहरूलाई पनि हामीले समेट्ने कोसिस गर्नेछौँ भन्ने
एकदमै राम्रो विचार। मैले जब जुन देवीजीले जुन भन्दै हुनुहुन्थ्यो जवानहरू सम्पूर्ण केवल अब नेपाली भाषी मात्र नभएर जुन भुटानी र नेपाली हुनुहुन्छ उहाँहरू मात्र नभएर सम्पूर्णलाई समेट्ने कुरा राख्नुभयो मलाई त एकदमै जुन एक्साइटेड जे सुन्दाखेरि एकदमै राम्रो लागिरहेको छ र मलाई म के भन्न चाहन्छु भने आज जुन आजको दिनदेखि जुन देवीजीले जुन स्टार्ट गर्नुभएको छ जुन कोर्सदेखि लिएर आज जुन स्टेसनमा छिर्ने म एकदम के भन्न चाहन्छु भने कि आजकोदेखि सुरु गर्नुभएको यो यात्रा चाहिँ तपाईँको चाहिँ धेरै लामो समयसम्म जाओस् होइन एकदमै तपाईँलाई शुभकामना दिन चाहन्छु।
एउटा अन्तिम कुरा भनिहालौँ किन कार्यक्रमको पनि समय छोटो छ हामीसँग तपाईँहरूको आफ्नो फर्मल प्रोग्राम पनि छँदैछ। यो कार्यक्रम अगाडि बढाउनका निम्ति सहयोग पुर्याउने माइसा मल्टिकल्चरल युथ साउथ अस्ट्रेलिया रेडियो एडलेट छँदैछ रेडियो एडलेट नभएको भए हाम्रो प्रोग्राम नै हुने थिएन त्यसमाथि हाम्रो मातृ सङ्गठन भनौँ न भुटनिज एसोसिएसन इन साउथ अस्ट्रेलियाबाट धेरै सहयोग पुग्न गएको छ। उहाँ हाम्रो बासा चाहिँ हाम्रो अस्पाइस एजेन्सीको रूपमा रहेको छ भने रेडियो एडलेट हाम्रो पार्टनर एजेन्सी हो उहाँहरूलाई हार्दिक कृतज्ञता व्यक्त गर्दै हामीलाई रेडियोमा छिर्ने अवसर दिनुभएकोमा म धेरै धेरै धन्यवाद ज्ञापन गर्दछु।
श्रोताहरू देवीजीलाई पनि धन्यवाद दिन्छौँ। हामी तपाईँले रेडियो एडलेटको यो 101.5 मेगा हर्सको यो तरङ्गमा भोइस अफ साङ्गलाई सुन्दै हुनुहुन्छ। तपाईँ हामीलाई अनलाइनमा radio.adelaide.edu.au मार्फत पनि सुन्न सक्नुहुन्छ भने तपाईँको फुर्सदको समयमा तपाईँले चाहेको समयमा फेरि पुनः सुन्न चाहनुहुन्छ भने ipajournal.com पनि सुन्न सक्नुहुन्छ। मुनाजी, अब हामी के साङ्गीतिक कौशलतर्फ लाग्दैछौँ।
हजुर, हामीले अघि कार्यक्रमको सुरुवात भने चाहिँ जुन हाम्रो कार्यक्रमलाई आज हामीले तिनवटा जुन सेक्सनमा बाँधेका छौँ, हाम्रो तेस्रो सेक्सन जुन हामीले गीत कथा लिएर आएका छौँ त्यसको लागि अब हामी त्यो क्षेत्रतिर हामी जाँदैछौँ, त्यो सेक्सनमा हामी जाँदैछौँ। धन्यवाद देवीजी, फेरि पनि तपाईँलाई हाम्रो कार्यक्रममा आइकन आफ्नो जुन अमूल्य समय दिइकन आफ्नो कार्यक्रम गरेर हामीलाई भनिदिनु भएकोमा
एकदम धन्यवाद। हार्दिक धन्यवाद मुनाजी।
धन्यवाद। श्रोताहरू, हामीले अघि कार्यक्रमको अघि नै भनेका थियौँ कि आज हामीले हाम्रो कार्यक्रममा हामीले एउटा गीती कथा लिएर आएका छौँ र आजका हाम्रो गीती कथामा हामीले कृष्ण धरावासीको कथा आमालाई हामीले लिएका छौँ। कथा सुरु हुन्छ यसरी। धेरै दिनदेखि जान मन लागेको थियो, किन किन मनमा झसल्क आइरहेको थियो त्यो घरको। साह्रै दुःखले बनाएको थिए त्यो घर। गरिबी र भावका सबै रातहरू ती त्यही बितेका थिए। त्यो जमिन जोरदासको समस्या त झन् झन् कहाली लाग्दो छ। केही त थिएन पैतृक सम्पत्ति भन्नु, दुबो उभिएको हुँ भन्दा पनि हुन्छ। आमाका आँखामा आँसु त हामीले देखेनौँ भने पनि हुन्छ, तर ती प्राय सधैँ उदास थकित र त्रस्त हुन्थे। हुर्किएको छोरो मै भएकोले होला जे जति सरसल्लाह हुन्थे आमाले मसँगै गर्नुहुन्थ्यो। उनलाई बिहे गरेर ल्याउँदा घरको दुःख पटक्कै घटेको थिएन। गरिबीको खाडल झन् गहिरिएको थियो। एउटी सानी कलिली 18 वर्षकी केटीलाई बेहुली बनाएर भित्राएका थियौँ हामीले। चौबिस वर्षे म मनमनै बिहुलो बिहुला हुन पाएकोमा रमाएको थिएँ। साह्रै कम बोल्ने, गम्भीर स्वभावकी, काम गरिरहने अनौठो बानी भएको थियो तिनको। हाम्रो भन्दा राम्रो आर्थिक अवस्थाको परिवेशबाट आएकी थिइन् उनी, तर हाम्रोमा आइपुगेपछि एउटा गरिबीको पुरानो र गहिरो इनारमा खसेकी थिइन्। जहिले पनि भरेको छाक्कै समस्यामा थियौँ हामी। भान्सामा पसेपछि ती सधैँ अल्मलिएको देख्थेँ म। उनले मुखले केही नभने पनि यी सबै कुराको अनुभव गरिरहन्थेँ म। उनले न हाम्रो गरिबीको अपमान गरिन्, न माइतीको सम्पन्नताको स्मरण। कहिलेकाहीँ तिनलाई मैले एकहोर हेरिरहेको देखेर लजाउँदै तिनी सोध्थिन्, के हेरेको होला नि बित्थामा? म मुसुक्क हाँसिदिन्थेँ, अर्कै हाँसो। समयअनुसार केटाकेटीहरू जन्मदै गए। उनी झन परिपक्व र धरती हुँदै गइन्। आमाको वृद्धतासँगै घरका जिम्मेवारीहरू उनका काँधमा सर्दै गए। एक दिन उनी नभएका बेला आमाले आफ्नो बिरामी खाटको छेउमा मलाई राखेर भन्नुभयो, हेर नानी, घरमा एउटी लक्ष्मी आएकी छ। त्यो आएपछि यो घर नै उज्यालो भएको छ। दिनदिनै दुःखहरू घट्दै गएका छन्, सह बढेको छ, अनिकाल टरेको छ। मेरो ठाउँ बुहारीले लिएकी छ। त्यो तेरी आमा पनि हो। त्यसले तँलाई मैले झै स्याहारेकी छ। त्यसलाई चिन्नु, कहिले नरुवाउनु। आमा त्यत्तिकै भावुक हुनुभएको थियो। भन्नुभयो, अब म कति नै बाँचोला र, बाँचे पनि दिनदिनै बुढी हुँदै गएकी छु। अबको संसार तिमीहरूको हो। नभन्दै केही समयपछि आमा झन्झन सिकस्त हुँदै जानुभयो। र एक दिन चराचर नियमलाई पछ्याउँदै आमाले यो जीवनलाई विसर्जन गर्नुभयो। साह्रै रोइन् तिनी। आमाको गोडामा टाउको राखेर तर मुखमा पटक्कै आवाज निस्केको थिएन। आज जब घरको सम्झना आउँछ, एकचोटि सारा विगत मान्द्रु चाहिँ ओछ्याएर आउँछ। आँखा अघि त्यसको मेसो र बनौट एकाएक गरी देखिन थाल्छ।
खसमको मोहनी लागेर हो कि होश मेरो एलै यहाँ छैन।
जतिपल्ट घर जाउँ भन्यो तर के भएर हो खुट्टै लाग्दैनन्, जिउ नै भारी हुन्छ, अनुहार नै अध्यारो बन्छ, आँखाभर चिलचित्र नै जिन्दगी ओछ्याए ओछ्याइएर पनि शरीरले त्यसलाई अँगाल्न सकिरहेको छैन। अपराध बोधको यो काली लाग्दो भिडमा उभिएर आज पश्चातापमा बगिरहेको यो यी आँसुको के अर्थ छ र तैपनि मनले कहिले बिसाउन नपाएको यो भारी आफैलाई छातीमाथिको ढुङ्गो भएको छ। धेरै प्रयत्न गरेर कष्ट गरेर आफूलाई मानसिक रूपमा तयार गरेर थुप्रै स्पष्टीकरणहरू लिएर निकै संवेदनशील कथाहरू बनाएर एक वर्ष अघि म घर पुगेको थिएँ। लथालिङ्ग भएको थियो सबै थोक, फुरुङ्ग उडेको थियो परिवेश, घर वरिपरि सिधा फुलिरहेको फुलबारी मासिएको थियो, गमलाहरू रत्तिएका चर्केका फुटेका थिए, गोबर ग्यास प्लान्टमा गोबर नहालेर कहिलेदेखि हो सुक्खा थियो, परपरसम्म बारी बाँझै थियो, सुपारीका बोटहरू टुपिएछन्, सिसौका जता सुकै छरिएका हाँगाले बारी मात्र सेपिलो भएको थियो, बरन्डाको खाँबोबाट धमिराले माथि चढ्ने बाटो बनाएको रहेछ, भान्साघरको झ्यालको एउटा पल्ला मकाएर कब्जा खुस्की झुन्डिरहेको थियो, आँगनमा जतासुक्कै झारै झार हिँड्ने गोरेटो मात्र थियो आँगनमा, घर सुनसान थियो, केही कुनै चालचुल थिएन, सबै ढोकाहरू बन्द थिए, वरपर केही मानिसहरू पनि देखिएनन्, भित्र कोही छन् कि भने खाखुक गरे, एकदम नै असजिलो लाग्यो, कसैले देखिहाल्छन् कि भने झै पनि भयो मनमा, स्वाट्टै घरभित्र पसिहाल्नु पाए हुन्छ हुने चाहिँ हतार पनि लाग्यो, हिँडे बेलामा सोचेको थिएँ कसैलाई भेट्दिनँ गाउँकाहरूलाई, सिधै घर पुग्छु, भित्र बस्छु, श्रीमतीको अनुहार हेर्छु, बोलिछन् भने दुई चारवटा मनका पिर बिसाउँछु, बोलिनन् भने पनि एकपल्ट हेरेर साँझ फर्केर आउँछु, राति बिर्ता मोडतिरै बास बसेर बिहान 4 बजेको बसबाट फर्किहाल्छु, भित्र कोही हुनुपर्छ भन्ने लाग्यो मनमा, बिस्तारै थरथराउँदा पाइलाहरूले सिँढी उक्ले, बरन्डामा पुगेर एकपल्ट परपरसम्म हेरे, आँखै उज्याला जस्ता भए, एकाएक मन रमाए जस्तै भयो, बिस्तारै ढोका ढक्टा खाएर बोले, को छ भित्र, दिउँसै ढोका किन लगाएको, ढक्क मन फुल्यो, डर जस्तो धक जस्तो अपराध पक्राउ परे जस्तो कस्तो भयो, के गर्नु जस्तो भयो, ढोकाबाट अलिक पर सरेर रेलिङमा अडेस लागे, शरीर भित्रभित्रै कम्पित भइरहेको थियो, बिस्तारै भित्रबाट कसैले चुकुल खोल्यो, रजनीकै थिए ती चुकुल खोल्ने औँलाहरू, एकपट्टिको पल्ला खुल्यो, पहिले र आधा टाउको बाहिर निस्क्यो, झलक्क देखे तिनलाई, आँखै अध्यार भए मेरा,
परकली नो माया मा, गजलुती ठुला ठुला आँखा तिर बनी बसे निधर को त्योरा तो ठीका छप बनी बसो यो दी नहीं माँ निधर को त्योरा तो ठीका छप बनी बसो यो दी नहीं माँ जल के को त्यो मधुर ओठ स्वाद बनी पसो यो दी नहीं माँ पतलित मधुर ओठ स्वाद बनी पसो यो दी नहीं माँ मिले कति ताक पंती मोती बन कली लो माया माँ गजलती ठुला ठुला आँखा तीर बनी बसे यो दी नहीं माँ कालो लामो
केही बोलिनन् तिनी बिस्तारै बाहिर आइन् फेरि भित्र गइन् एउटा चकटी ल्याएर ओछ्याइन् खाटमा सिँढी ओर्लिएर तल झरिन् ट्युबवेलमा गएर हातमुख धोइन् भान्साको ढोका खोलेर भित्र पसिन् एकछिनपछि एउटा लोटा र गिलास लिएर आइन् मेरो अगाडि उभिएर एक गिलास चिसो पानी दिइन् मैले थरथराउँदा हातले गिलास समाते र तन्तन्ती पिए छेउमा उभिएर अर्को पल्ट थप्न खोजिन् मैले भोको इसारा गरेँ तिनी गिलास र लोटा लिएर फेरि तल झरिन् भान्सामा गइन् बाहिर आइन् केही झिक्रा र दाउरा लिएर भित्र पसिन् निकै बेरपछि तिनले थालमा तासिएका उसिनेका आलु र दुध नहालेको कालो चिया लिएर आइन् म यी सबै दृश्य चुपचाप हेरिरहेका थिएँ कति बेला तिनी मेरो छेउमा बस्लिन् रोलिन् दुःखका कुरा गर्लिन् रिसाउलिन् भनेर प्रतीक्षा गरिरहे तर उनको अनुहारमा त्यस्ता कुनै लक्षणहरू थिएनन् तिनी त नरिसाएकी जस्ती न रोलिन् जस्ती उनको अनुहारको गम्भीरतामा कुनै परिवर्तन आएको थिएन त्यतिकै चुपचाप बसिरहेँ म उनको अनुहारमा सिधा आँखाले हेर्न सकिनँ जति मौनता बढ्यो उति असजिलो थपिँदै गयो। भित्र कता कता मन रुक्क भएसै लाग्यो। फुलुक्का हेरी तिनको अनुहार, उनी पर कतैतिर हेरेर टोलाइरहेकी थिइन्। दुब्ल्याई छन् आँखाका वरिपरि कालो भएको, दुवै आँखाका छेउछाउतिर चाउरी सुरु भएको, निधारमा पनि रेखा देखिन थालेछन्, कपाल निकै बाक्लो फुलेछन्, हातका औलाहरू फुटेका थिए। मेरा जीवनको त्यो स्वर्णिम युवकालमा, मेरा घरको त्यस्तो विकराल गरिबीमा साँझको बत्ती झन् झलल बल्दै प्रवेश गरेकी तिनी। तिनले मेरो मन र शरीर सबैलाई गाडेर सिगारेर सजाएर कति सुन्दर बनाएकी थिइन्। खुसी र हर्ष भरिदिएको थियो घर। आमाका जस्ता मायालु हातले सधैँ स्याहार्थिन् उनले मलाई। तिनका काखमा टाउको राखेर कति निदाएकी छु म। कुनै नारी हट थिएन उनमा, असम्भव मागहरू थिएनन्। गरगहना, लुगाफाटा, यात्रा भ्रमण केहीमा दबाब थिएन उनको। न छरछिमेकमा झगडा, न छोराछोरीसँगको झर्को फर्को, न पहुना पासमा झन्झट्याई। कस्तो एउटा पनि अवगुण नभएको व्यक्तित्व तिनको। अनाथ, टुहुरी, विधवा जस्ती असहाय भएर यत्रो घर व्यवहारको बीच एक्लै धुम्ती बसेकी छन्। उनलाई आफूतिर आकर्षित गर्न एकपल्ट घाँटी साफ गरेर पल गर्दै बोले, केटाहरूले फोन गर्दैछन्, कति भयो गएका? पुर्लुक्क हेरिन्, आँखा काला र ठुला भएका थिए, नाकको पोरा फुलेको थियो, अनुहार आकस्मत बिग्रिएका थियो। खोप्टिएको भुइँतिर हेरिरहन् निकै बेर। मन त धेरै नलम्बियोस् भनेर थपे, मसँग पनि धेरै पैसा थिएन, खोजखाज गरेर 1,00,000 रुपियाँ पुर्याइदिएको थिए। राम्ररी जानु, आमाको ख्याल गर्नु भनेको थिए। झन्झन झरिरहेका थिए तिनका आँखाबाट आँसु। दर गरी रिलिङ समातेर उभिएका थिइन् उनी। 3 वर्ष अघि त आइहाल्छ केटाहरू, कमाएर आउँलान्, व्यवहारहरू हेर्लान्। ठुलो चाहिँको चाहिँ बिहे भएपछि बुहारी साथ भइहाल्छ नि। म के के जे पाइदै बोलिरहेका थिए। एकहोरो बल गरेर आफूलाई नियन्त्रण गरेको थिए, तर तिनी बोलेकी थिइनन्। एकहोरो हेरिरहेकी थिइन्।
मेरो दुखी मन सपना न खोज कि बिउछेर बस्नु मुश्किल छ मुश्किल। मेरो दुखी मन सपना न खोज मेरो दुखी मन सदै हारो छ कि जीते
जीवनमा ठुलो गल्ती गरेको छु मैले, यसको कुनै प्रायश्चित हुन सक्दैन। यो गल्तीलाई सुधार्ने ठाउँ पनि छैन। अब खाली यो गल्तीबाट प्राप्त मन नपर्दो परिस्थिति भोग्ने बाध्यता मात्र छ। निकै बेर फेरि मौन त छायो। मैले बोल्ने कुराहरू सकिएका थिए। एकहोरो बिना प्रसङ्ग बोल्ने कुरा पनि सकिएझै लाग्यो। लामो मौनतापछि एकपल्ट तिनले खोकिन्। नराम्रो सुनियो त्यो खोकी, बिरामी रहेछन् भन्ने लाग्यो। असहाय भयो मेरो मन। फेरि भोले, रजनी किन चित्त दुखाउँछौ? मैले आफ्नो भूल स्वीकार गरिसकेँ, मैले माफी पनि मागिसकेँ। म आफ्नो कर्तव्यबाट विमुख भएकी छु भएको छुइनँ। जहाँ बसे पनि तिमीहरूको खोजखबर गरिरहेकै छु। यथाशक्य आर्थिक सहयोगको पनि गरिरहेकै छु। मैले नगर्ने काम गरेकी छु, तर अब त्यसबाट उम्कने पनि त उपाय छैन। त्यस्तै भइगयो। अर्काकी कलिली छोरी जिम्मा लिइहाले। उता पनि साना केटाकेटीहरू छन्, तिनको पनि स्याहार गर्नै पर्यो। म यो भासमा आफै पसेको छु। यस जीवनमा उम्कने पनि सक्दिनँ। मैले यी सबै कुरा बाँड्ने यस संसारमा तिमी बाहेक कोही छैन। किन अचेल तिमीलाई म आमा जस्तै ठानेकी छु रजनी। म ज्यादै भावुक भइसकेको थिएँ। अब आँसु बगाउने पालो मेरो थियो। कहिले कहिलेदेखि मनमा टिलपिल भएको पीडा आज फुटेर बगिरहेको थियो। सानो केटाकेटी जस्तै भए म, केही पनि बोल्न सकिनँ। तिनी बिस्तारै मेरो छेउमा आइन्। थरथराउँदा हातले मेरो टाउको सुमसुम्याइन्। जुन स्पर्शले आगो लागेको शरीरमा पानी खन्याए जस्तो शीतल हुँदै गयो। सोडा झैँ उम्लिएर आएका मन बिस्तारै शान्त हुँदै गयो। आफ्नो स्वास्थ्यलाई ख्याल गर्नु, त्यो कलिलो केटी त तिनकै बालकको माया गर्नु, मैले आफूलाई स्वीकार गरिसकेकी छु। जीवनका सबै रङहरू देखिसकेकी छु मैले। मेरो कुनै गुनासो छैन। अब यस्तो भुरा जस्तो रुँदै नहिँड्नु, आफ्ना कर्महरूको परिणामलाई स्वीकार्नु, घरिघरि यहाँ आइरहनु पर्दैन। पहिला गएको लोग्ने बारम्बार आइरहनु मेरो अपमान हुन्छ। गाउँ समाजले राम्रो मान्दैन। मेरो बदनाम नगरिदिनुहोस्। यस जीवनको केही काल हामीले सँगै बिताएका थियौँ, तर त्यो सबै अब उमेर जस्तै पुरानो भइसक्यो। यस उमेरमा मलाई सम्मानित नारी भएर जिउने इच्छा छ। परपुरुषसँगको कुनै सम्बन्ध मलाई स्वीकार छैन। छोराछोरीहरूसँगको हाम्रो सम्बन्ध समान भए पनि अब तपाईँसँग मेरो कुनै सम्बन्ध छैन। पहिला गएको लोग्नेसँग म घरिघरि भेट्नु राम्रो देख्दिनँ। उनको बोलीमा अनौठो शक्ति थियो। तिनले त्यस्ती शक्तिशाली कुरा भनिन् भन्ने सोचेको थिइनँ। तिनी रोलिन्, बिलौला गरिन्, रिसाउलिन्, यस उमेरमा एक्लै बस्नु परेकोमा निराशा व्यक्त गरिन् भन्ने उनको अपेक्षा अनेक सोचेको थिए। तर तिनी त पहिरो जस्तै दह्रो छाती भएकी, विदुषी जस्तै संवाद बोल्ने भएकी रहेछन्। मन उदास भयो। टाउको माथि परेका उनका हातहरू गरौँ भए। यहाँसम्म हिँडेर आएको बाटो पनि लामो भयो। आफ्नै पत्नीका आँखामा आफू परपुरुष भएको बुझेपछि पहिलोपल्ट आफू भासिँदै सकिँदै गए जस्तो हुँदै गयो। साँझ पर्न लागेको थियो। बिता मोड पुग्न ढिलो होला जस्तो लाग्यो। चुरुक्क उठे, बिस्तारै सिडी ओर्ले, आँगनमा उभिएर एकपल्ट माथि हेरे, बरन्डामा उभिएर एकहोरो हेरिरहेकी थिइन्। आँसु बगिरहेको थिए, आँसु पुछेकी थिइनन्।
Thank you.
श्रोताहरू, भर्खरै तपाईँले यो मिठो गीतभन्दा अगाडि तपाईँले सुन्नुभयो कृष्ण धरावासीको आमा कथा। आशा छ श्रोताहरू तपाईँहरूले आजको यो हाम्रो गीती कथालाई मन पराउनु भयो भन्ने हामीलाई आशा छ। र हामी श्रोताहरूलाई के भन्न चाहन्छौँ भने हामीले पहिला पनि हाम्रो कार्यक्रममा हामीले यो गीती कथाहरू हामीले प्रस्तुत गरेका थियौँ र हाम्रो श्रोता माझमा हामीले एउटा भनौँ अनुरोध पनि गरेका थियौँ कि यदि तपाईँहरू माझमा यदि तपाईँहरू कोही हुनुहुन्छ जो चाहिँ एकदमै गीती कथाहरू कथा गजल कविताहरू लेख्न एकदमै इच्छुक हुनुहुन्छ र एकदमै त्यसमा एकदम भनौँ न सृजनशील हुनुहुन्छ भने तपाईँले आफ्नो कथा कविताहरू हाम्रो कार्यक्रममा तपाईँले हामीले पठाउन सक्नुहुन्छ र हामी हाम्रो कार्यक्रममा त्यसलाई प्रस्तुत गर्ने हामी कोसिस गर्नेछौँ। र श्रोताहरू, अब हामी करिब कार्यक्रमको लगभग अन्त्यतिर आइसकेका छौँ र श्रोताहरू, म के भन्न चाहन्छु भने यदि तपाईँहरूले यस भोइस अफ साङ्गिलामा आइकन तपाईँले नै यदि यहाँ भलन्टियर गर्न चाहनुहुन्छ भने, त्यसमा इच्छुक हुनुहुन्छ भने, तपाईँले भोइस अफ साङ्गिलाको यो भनौँ रेडियाडलेटको स्टेसनमा आइकन तपाईँले यहाँको रिसेप्सनमा अथवा भनौँ तपाईँले हामीले हाम्रो भोइस अफ साङ्गिलाको पेजमा तपाईँले आफ्नो इन्ट्रेस्ट तपाईँले हामीलाई पठाउन सक्नुहुन्छ र अझ भनौँ न अझ थप जानकारी चाहिँ हामी तपाईँलाई त्यसको बारेमा हामी तपाईँलाई प्रदान गर्नेछौँ।
परिवार तथा साथीहरू अस्ट्रेलियामा अध्ययन तथा बसोबासको लागि उचित परामर्शको खोजीमा हुनुहुन्छ? आउनुहोस्, हामी तपाईँलाई उचित सल्लाह र सहयोग गर्नेछौँ। कलेज छनौट तथा भर्नाको लागि, स्वास्थ्य बिमा तथा अस्थायी बसोबासको लागि, प्रवेशाज्ञा तथा स्थायी बसोबासको लागि आजै सम्पर्क गर्नुहोस्। बुमेरांग इन्टरनेशनल एजुकेशनल सर्भिसेस, आशिष वाग्ले, फोन नम्बर 0434532062, 5422nd Greenfield Street, Adelaide, SA5000. Email australia@boomerangedu.com. एडिलेडमा रहेको एकमात्र प्रोफेसनल नेपाली वित्तीय कम्पनी वाग्ले इन्टरप्राइजेसले अकाउन्टिङ र फाइनान्स सम्बन्धीका कामहरू गर्दै आइरहेको छ। तपाईँ पनि आफ्नो सफल व्यवसायको लागि अनुभवी एकाउन्टेन्टबाट सुझाव सुविधा लिन चाहनुहुन्छ भने आजै हामीलाई सम्पर्क गर्नुहोस्। ट्याक्स सर्भिसेसको साथसाथै हामी व्यापार लगानी तथा व्यापार स्थापना सम्बन्धी परामर्श लगायत होम लोन, इन्भेस्टमेन्ट प्रोपर्टी लोन, रिफाइनान्सिङ र कमर्सियल प्रोपर्टी फाइनान्स सम्बन्धित वित्तीय सेवाहरू प्रदान गर्दै आइरहेका छौँ। सम्पर्क आशिष वाग्ले, वाग्ले इन्टरप्राइजेस, 5th floor, 22nd ग्रिनफिल्ड स्ट्रिट, एडिलेड, SA5000, फोन नम्बर 0434532062, इमेल wagle@wagle.com.au।
श्रोताहरू, अब हामी कार्यक्रमको अन्त्यतिर नै आइसकेका छौँ र पनि फेरि पनि म श्रोताहरूलाई आज जुन हाम्रो कार्यक्रम सुनिकन हामीलाई सहयोग प्रदान गरिदिनु भएकोमा सम्पूर्ण हाम्रा श्रोताहरूलाई एकदमै धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। र जाँदा जाँदै अर्को एउटा सूचना पनि दिन चाहन्छु श्रोताहरू, यो आउने बुधबार 8 तारिकको दिन चाहिँ चलचित्र लुट लाग्न गइरहेका छौँ 13 Morpheus Street। सायद हामीले हाम्रो कार्यक्रम गत हप्ता र त्योभन्दा अघिको हप्ता पनि हामीले सूचना दिइसकेका थियौँ र टिकटको बारेमा भन्नुभयो, टिकट चाहिँ सबै भनौँ न सोल्ड आउट नै भइसक्यो। तर पनि श्रोताहरूलाई के भन्न चाहन्छु भने बुधबारको दिन 8 तारिकको दिन गएर रमाइलो गर्नुहोस्। नेपाली चलचित्र एडलेटमा पहिला पनि आएको थियो चलचित्रहरू, तर यसपालि चाहिँ यो चलचित्र लुटको बारेमा धेरै नै यसो हाम्रो भनौँ न नेपाली जुन श्रोता जुन दर्शकहरू हुनुहुन्छ उहाँहरू चाहिँ एकदमै एक्साइटेड एकदमै देखिनुहुन्छ। सबैजना लुटको लागि एकदमै एकदम तयार हुनुहुन्छ जस्तो छ। र श्रोताहरू, त्यही भन्न चाहन्छु, जानुहोस्, रमाइलो गर्नुहोस्। नेपाली चलचित्रको र भनौँ प्रवर्धन पनि हुन्छ र रमाइलो गर्नुहोस्। त्यो समय चाहिँ तपाईँहरू इन्जोय गर्नुहोस्। र श्रोताहरू, साँच्चै नै अब चाहिँ हामी अन्त्य नै आइसकेका छौँ र फेरि पनि धन्यवाद दिन चाहन्छौँ। र जहाँ जाँदा के भन्न चाहन्छु भने त हप्ताभरि तपाईँहरू राम्रोसँग रहनुहोस्, खुसी रहनुहोस्, स्वस्थ रहनुहोस्, तपाईँको हप्ता सुख रहोस्। गुड नाइट एन्ड नमस्ते।